चोट खप्ने अचानो छ छाती, सयौं चोट खप्ने अचानो छ छाती, यता भोक्छु औँसे उता जुन छ राती, यता भोक्छु औँसे उता जुन छ राती, सयौं चोट खप्ने अचानो छ छाती, जता ओ त धेरै उतै लाग्छ मान्छे, जता ओ त धेरै उतै लाग्छ मान्छे, नबुझेरै नसक्ने अनौठो छ जाति, नबुझेरै नसक्ने अनौठो छ जाति, सयौं चोट खप्ने अचानो छ छाती, नलेखिनी हुन्थ्यो जुवा तास मात्रै, नलेखिनी हुन्थ्यो जुवा तास मात्रै, उठिभास गर्नेछ यो मर्मघाती, उठिभास गर्नेछ यो मर्मघाती, सयौं चोट खप्ने असानो छ छाती, सधैँ फूल मात्रै कहाँ मिल्छ दैव, सधैँ फूल मात्रै कहाँ मिल्छ दैव, म ढुक्दैछु केवल चढाएर पाती, म ढुक्दैछु केवल चढाएर पाती, सयौं चोट खप्ने असानो छ छाती, हुने काम गर्नु भनेकै छु सुनिल, हुने काम गर्नु भनेकै छु सुनिल, न मान्छौ न मान्छौ न गर्छौ कुनै काम समाते, न मान्छौ न गर्छौ कुनै काम समाते, सयौं चोट खप्ने असानो छ छाती, यता भोक्छु औँसे उता जुन छ राति। एक साताको बिछोडको यो नमिठो बसाइपछि कार्यक्रम त्रिवेणी लिएर तपाईँको बीचमा आइपुगेका छौँ। प्रविधितर्फका मित्र प्रेम रिटेल र म कार्यक्रम प्रस्तुता धनराज वास्तविक। आदरणीय मनहरू, साहित्यका विभिन्न थुङ्गाहरूको बाटीका कार्यक्रम त्रिवेणी तपाईँको बीचमा हरेक साताको मंगलबार राति 9 बजेको राजधानी खबरपछि करिब करिब 10 बजेसम्म तपाईँकै प्रिय रेडियो स्टेशन नेपाल एफएम नेटवर्क र नेपाल एफएम 91.8 उपत्यका र उपत्यकाका वरिपरिका करिब 25 जिल्ला त्यसै गरी अनलाइन सेवा www.nfm.com.np लगन गरेर संसारको जुन सुकै कुनामा यति बेला यो कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ र तपाईँले श्रवण गरिरहनु भएको छ। मित्रहरू, यो कार्यक्रम तपाईँको बीचमा यही बेला तपाईँले सुन्नु भएन, सुन्न छुटाउनु भयो, सुन्ने टाइम भएन, समय भएन भने चिन्ता नलिनुहोस्। हामीले 2 पेज अगाडि सारेका छौँ। आधिकारिक रूपमा चिसापानी नेपाल ब्लग छ जो रामशरण श्रेष्ठले सञ्चालन गर्नुभएको छ, त्यसै गरी आनीबानी ब्लग रहेको छ, आर्यन लामिछानेले सञ्चालन गर्नुभएको छ। यी दुईटै ब्लकमा यो कार्यक्रम एक साताभरिका लागि र तपाईँले चाहेका बेला जुनसुकै बेला तपाईँ चाहनुहुन्छ तपाईँलाई पाएको पर्छ त्यो बेला सुन्नका लागि हामीले डाउनलोड गरेर सुन्ने व्यवस्था गरेका छौँ। कृपया सानो कष्ट गरिदिनुहोला। मैले यो अनुरोध गरेँ कार्यक्रम त्रिवेणीको आजको यो बसाई हामी पृथक बसाईका रूपमा अगाडि सार्नेछौँ र पछिसम्म पनि यादगार बसाईको रूपमा लिनेछौँ। मित्रहरू, आज मैले एकजना पाहुना लिएर आएको छु मेरो साथमा। मैले निकै सुन्दर र चोटिलो गजल र बहरमा लेखिएको गजल वाचन गरेर आजको कार्यक्रमको शुभारम्भ गरेको छु। हामीलाई आशा छ यो 45 मिनटको अवधिभर तपाईँ हामीसँगै सहयात्रा गर्नुहुनेछ। हामी तपाईँको सामिप्यमा रहनका लागि उपस्थित भएका छौँ र आजका पाहुनाका गतिला विचार गतिला सृजना सुन्नुहुनेछ र तपाईँले भरपूर आनन्द र केही न केही सिक्नुहुनेछ, सिकाउनुहुनेछ। हामी यी दुईटै शब्द समावेश गरेर तपाईँको बीचमा भन्न चाह्यौँ र बोल्यौँ पनि। आज मैले सुनिल स्पन्दनजीलाई कार्यक्रम त्रिवेणीमा पाहुनाको रूपमा ल्याएको छु र उहाँ भक्तपुरका गजल स्रष्टा हुनुहुन्छ। उसो त गजल साहित्यको यो धरती आकाशमा फरक पहिचानका साथमा चर्चित नाम हो सुनिल स्पन्दन। अब भने हामी तपाईँको बीचमा एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्छौँ, त्यसपछि आजका पाहुना आजका अतिथि सुनिल स्पन्दनसँग गतिलो साक्षात्कार गर्नेछौँ तपाईँको बीचमा। हाम्रो सामिप्यमा रहनुहोला, अहिलेलाई स्वीकार्नुहोस् यो कर्णप्रिय साङ्गीतिक अभिव्यञ्जना तपाईँको बीचमा मैले जोडेँ।
तिमीलाई म के भनु, फूल भनु कि जुन भनु, फूल भनु कि जुन भनु, उपमा धेरै म के दिउ तिमीलाई।
साङ्गीतिक अभिव्यञ्जना पछि आदरणीय श्रोता मित्र तपाईँ सबै सबैलाई हार्दिक स्वागत अभिवादन र नमन व्यक्त गर्न चाहन्छौ। यति बेला बन्दकोठामा बलिरहेको बत्ती र एउटा टेबलमाथि अडिस लागेका यी दुईवटा माइक्रोफोनको अगाडि टब्रक्क उभिएर केही साक्षात्कार गर्नका लागि तयार भइसकेका छौ सुनिल स्पन्दनसँग। कार्यक्रम त्रिवेणीमा सुनिल स्पन्दन आजको पाहुना हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न हतारिएको छु। सुनिल स्पन्दनज्यू, तपाईँलाई कार्यक्रम त्रिवेणीमा हार्दिक स्वागत छ।
धन्यवाद वास्तविक सर।
सन्चै हुनुहुन्छ?
सन्चै छ हजुर।
आराम हुनुहुन्छ है?
हजुर आराम छ।
अनि आजभोलिका दिनहरू कसरी बितिरहेका छन् यहाँका?
आजभोलि अब यही साहित्य लेखन, साहित्य अध्ययन, विशेष गरेर गजल क्षेत्रको विषयमा केही पत्र पत्रिका प्रकाशन सम्पादन यस्तैमा लागिरहेछ।
पत्र पत्रिकाहरू सम्पादन, पत्र पत्रिका प्रकाशन गर्ने काममा व्यस्त छु भन्नुभयो। यो एकदमै व्यस्तताका बावजुद पनि यहाँसम्म आइदिनु भएको छ, सुरुवातमा नै धन्यवाद दिएँ मैले तपाईँलाई। तपाईँ जो गजलको एउटा व्यक्ति हुनुहुन्छ, गजलको क्षेत्रमा लागेको एउटा व्यक्ति हुनुहुन्छ, तपाईँको विचारमा वास्तवमा गजल भनेको के हो, केलाई गजल भन्ने?
गजल भनेको एउटा काव्य विधा हो जुन चाहिँ प्राविधिक संरचनामा बसेर लेखिन्छ, जस्तै रदीप काफिया मतला मक्ता आदि इत्यादिको संरचनामा लेखिने एउटा काव्य विधा नै हो गजल।
यतिले मात्रै गजल बन्ने हो कि अन्य कुराहरू पनि आवश्यक पर्छ?
यो चाहिँ प्राविधिक कुरा पऱ्यो। अब त्यसमा हामीले भावको सम्प्रेषण, विषयवस्तुको उठान त त्यो आफ्नै ठाउँमा भइहाल्छ सर, र सम्पूर्णको समग्रता नै हामी गजल भन्छौँ।
त्यसमा लयको, बहरको, खाँचो,
लय र बहर अझै यो प्राविधिक संरचनाभित्रै पर्छ। जस्तै अब शब्दको संयोजन, त्यसको प्रभावलाई हामी लय भन्छौँ होइन। बहरमा चाहिँ अब रुग्णहरूको, गणहरूको छुट्टै प्रविधि,
हजुर,
मात्रा
जो यो गजलमा लय भनिन्छ नि सुनिल,
हजुर,
यो लय भनेको वास्तवमा बुझ्ने गरी बुझ्ने भाषामा लय यो हो भनेर भन्दाखेरि लयका प्रकारहरू पनि आउलान्, हामी एकैछिन पछाडि कुरा गरौँला। वास्तवमा गजलमा लय भनेको केलाई बुझ्ने, के हो लय भनेको?
गजलमा लय भनेको अब शास्त्रीय आधारमा हेर्ने हो भने रुग्णहरूको, गणहरूको प्रभावलाई हामी लय भन्छौँ। अब सामान्यतया लेखाइमा चाहिँ हामीले बोलीचालीमा जसरी उच्चारण गरिन्छ गजलका शब्दहरू, त्यसलाई कहाँसम्म विश्राम गर्ने, कहाँदेखि उठान गर्ने भने त्यही बिचको अवधिलाई चाहिँ हामी लय भन्छौँ।
बुझ्ने भाषामा भन्दाखेरि रचना वाचनमा कुनै पनि अप्ठ्यारो नआउने प्रकारको जुन शैली हुन्छ त्यसलाई लय भन्ने हो,
हजुर। वाचन गर्दाखेरि जस्तै कुनै
गाउँदाखेरि
कुनै पनि शेर
नअटेर
नअड्किकन गाउने एउटा समय अवधिलाई चाहिँ हामी लय भन्छौँ।
निश्चित समयमा त्यो रचना वाचन गरिसक्नु पर्यो, गायनमा पुग्नु पर्यो, हरेक पुग्नु पर्यो होइन त,
हजुर।
यो लयका बारेमा हामीले कुराकानी गरिरहँदा श्रोताहरूलाई यस्तो पनि लागेको हुनसक्छ, कोही त विज्ञ पनि हुनुहुन्छ यति बेला हामीलाई सुनेका मान्छेहरू, विज्ञ धेरैभन्दा धेरै विज्ञ हुनुहुन्छ, तर कोही मान्छेहरू र कोही त्यस्ता श्रष्टाहरू, कोही श्रोताहरू, मेरो प्यारा आदरणीय श्रोताहरू हुनुहुन्छ, गजलका बारेमा, लयका बारेमा यति भनिसकेपछि लयका प्रकारहरू कति छन् त भन्ने पनि हुनसक्छ। हामी यही प्रश्नलाई यहाँनिर राख्न चाहन्छौँ, बिर्साउन चाहन्छौँ, लयका प्रकारहरू कति छन्?
लय चाहिँ कस्तो हुन्छ भने अब लेखकले कुन तरिकाले लेख्छ त्यो लय आफैमा पनि डिपेन्ड हुन्छ एउटा, होइन, कसरी सिर्जना गर्छ, कुन कुन अक्षरमा कसरी विश्राम गराउँछ, शब्दहरूको संयोजन कसरी गराउँछ। अब शास्त्रीयतिर जाने हो भने गणहरूको, रुग्णहरूलाई कहाँ कहाँ विश्राम गरिन्छ त्यसलाई पनि लय भनिन्छ। जस्तै अहिले लेखनमा चलिरहेको छ मातृ छन्दमा लेख्छु अथवा समातृ लयमा लेख्छु भने त्यो पनि एक प्रकारको लय नै भयो। हामी लोकलयमा जस्तै सवाई झ्याउरेहरूमा लेख्छौँ, त्यो पनि एउटा लय नै भयो। अहिले प्रचलनमा चाहिँ हामी स्वनिर्मित लयमा लेखिरहेका छौँ नेपालमा चाहिँ,
स्वनिर्मित लय जे होस् पछिल्लो चरणमा स्वनिर्मित लय भनेर जो प्रचलितमा छ नेपालीमा, नेपाली गजलमा भनौँ विशुद्ध, यो चलिरहेको छ। तर हामी तपाईँको मुखारबिन्दुबाट एउटा लयकै गजल सुन्न अनि सुनाउन चाहन्छौँ, कुन लयको गजल सुनाउँदै हुनुहुन्छ यति बेला?
यो चाहिँ सवाई लयमा छ, नेपाली लोक लय हो यो, अनि यसमा चाहिँ चार चार अनि छ अक्षर यसरी हामी लय बनाउँछौँ। यसमा सुरुमा चार अक्षर, फेरि चार अक्षर, अनि प्लस फेरि पछाडिको विश्राम पछाडिको चाहिँ छ अक्षर हुन्छ। म वाचन गर्छु। आयो तिमी अनयासै पानी परिछ कि, आयो तिमी अनयासै पानी परिछ कि, गाह्रो भाछ फेर्न सासै पानी परिछ कि, गाह्रो भाछ फेर्न सासै पानी परिछ कि, डुबाउने बगाउने हो कि नदीले, डुबाउने बगाउने हो कि नदीले, कर्णालीमा बढ्छ त्रासै पानी परिछ कि, आयो तिमी अनयासै पानी परिछ कि, कहाँ जाँदै होलन् आज जन्तिक मिला, कहाँ जाँदै होलन् आज जन्तिक मिला, सार्दैछन् यी घरबासै पानी परिछ कि, आयो तिमी अनयासै पानी परिछ कि, ढाक्यो हेर चारैतिर कालो मेघले, ढाक्यो हेर चारैतिर कालो मेघले, कालो निलो छ आकाशै पानी परिछ कि, आयो तिमी अनयासै पानी परिछ कि, मक्त हरियाली देख्छु सुनिल तिम्रो गाउँमा, हरियाली देख्छु सुनिल तिम्रो गाउँमा, के अचम्म बारमासै पानी पर्छ कि, के अचम्म बारमासै पानी पर्छ कि, आयो तिमी अनयासै पानी पर्छ कि, गाह्रो भछ फेर्न सासै पानी पर्छ कि।
धन्यवाद। निकै सुन्दर गजल, त्यसैमा मिठो आवाज मिसाएर गाएर सुनाउनु भयो हामीलाई र मेरा प्यारा श्रोताहरूलाई, आदरणीय श्रोता वृन्दहरूलाई। आयो तिमी अनायासै पानी पर्छ कि, गाह्रो भाष फिर्न सासै पानी पर्छ कि। चार अक्षरमा अर्ध विश्राम, त्यसै गरी आठ अक्षरमा मध्य विश्राम र फेरि छ अक्षरमा पूर्ण विराम गरिकन यो लयमा,
यो चाहिँ सवाई लयमा, नेपाली लोकलय हो
यो चाहिँ सवाई लयमा तयार पारिएको गजल हो। लयका बारेमा कुराकानी गरिरहँदा जस्तो अहिले लयमा गजल लेखिनुपर्छ लेख्नुपर्छ भन्नेहरूको संख्या अलि बढ्दो छ पछिल्लो चरणमा हामीले देखेका छौँ त्यो कुरा। लयमा लेख्नेहरूलाई तपाईँको सुझाव चाहिँ के छ?
गजलको अनिवार्य तत्त्वभित्रै पर्छ बुझ्ने हो भने लय, होइन लय नभइकन गायनमा के भन्छ, गायनमा सुटेबल पनि हुँदैन गजल। गजल चाहिँ एउटा गायन विधासँग सम्बन्धित विषय पनि हो। अब अहिलेको अवस्थामा चेतनाको कारणले गर्दाखेरि गजलमा लय अनिवार्यता रहेछ भनेर सबैलाई अहिले महसुस भएको छ, त्यो राम्रो कुरा पनि हो।
लय तपाईँ जसरी लेखिरहनु भएको छ, तपाईँको लेखन अझै पनि अध्ययनका साथ अगाडि बढोस् भन्ने कामना हो।
हजुर, धन्यवाद। म पनि सिक्दैछु गजल भन्ने कुरा, विशाल क्षेत्र छ गजलको। जति सिक्यो जति पढ्यो त्यसको गहिराईमा जति डुब्यो त्यति आनन्द लाग्ने खालको छ यो गजल भन्ने संरचना।
गजल साँच्चै पनि पछिल्लो चरणमा नेपालमा यसरी मौला आएको छ। हुन त कतै जानेर कतै नजानेर लेखिएका गजलहरू पनि थुप्रै पढ्न पाइन्छन्, त्यो देखिन्छ। यो धेरै माहौल चाहिँ थाथिनुको कारण के हो सुनिल?
गजल एउटा सबैले सम्मान गर्ने एउटा जादु छ गजलमा, त्यसको संरचना पछि त्यसमा भाव पछि भनौँ होइन, अनि त्यसले सम्प्रेषण गर्ने विषयवस्तु, थोरै शब्दमा धेरै कुरा भन्न सक्ने, चोटिलो बिम्बात्मक तरिकाले भन्न सक्ने कारणले गर्दाखेरि पनि लेखक साहित्यकारहरू एकचोटि न एकचोटि अहिले चाहिँ गजलमा नछोइकन साहित्यकार हुन सक्दैनन् जस्तो लाग्छ मलाई।
एकदमै रमाइलो कुरा यहाँनिर हामीले उठायौँ। तपाईँको बेचमा हामीले सुनिल स्पन्दनसँग कुराकानी गरिरहेका छौँ। सुनिलको मुखारविन्दुबाट अर्को एउटा गजल सुन्छौँ, त्यसपछि हामी अर्को फरक मोडमा जानेछौँ। सुनिल, अर्को एउटा गजल वाचन गर्छु
म। यो पनि नेपाली लोकलयमै आधारित हो, झ्याउरे छन्द पनि भन्छौँ हामी। गजल लेख्दाखेरि लघु लघु हामीले मात्रिक समात्रिक मिलाएपछि त्यो पनि एउटा छन्दै हो भन्छन् विद्वानहरू, होइन?
हजुर,
हामी छन्दको बारेमा बहरको बारेमा धेरै आत्तिनुपर्ने छैन रहेछ। हामीले अक्षर गनेर लेखे पनि अथवा लयको आधारमा
गजल
गरे पनि त्यो चाहिँ एउटा मौलिक छन्दमै पर्ने रहेछ भने हामी छन्द र बहरसँग डराउनु पर्ने छैन। यो चाहिँ झ्याउरे छन्दमा लेखेको छु मैले। यसमा विशेष त फुल, फुलले फुललाई कम्पेयर गर्दा कसरी कम्पेयर गर्छ, तुलना गर्दाखेरि एउटा फुललाई एउटा बिम्ब बनाएर लेखेको छु यसमा। र यसमा केही टिपिकल लोक शब्दहरू पनि आउन सक्छ यसमा, किनकि लोकलयमै आधारित छ। गाएर सुनाउँछु। शिरको मत पाउमा राखी यसरी नहास, भिरमा फुले भिरैमा झरे मलाली गुरास, लेकर बेसे सजाए तिम्रो बिकिन बजार, दैवलाई पनि नचल्ने म त फुले छुपलास, सबैले राम्रो भनेको देख्छु बेली र चमेली, भागिरहेछु म मखमली माला मन गास, मग मग बासन दिने छ इन्द्र कमल, शोभान छैन धरतीलाई पनि फुलेर यो कास मक्का न बन्न सके म सुन गाभा न बने गुलाफ न लागे काम म बन मारा न फूल न घास सिर को मत पाऊ मराखी यसरी न हास भीर म फूले भीरे मझारे मलाली गुरास
धन्यवाद शिरको मत पाउमा राखी यसरी नआस भिरमा फुले भिरैमा झरे मलाली गुराँस निकै सुन्दर शब्दहरूको संयोजनमा तयार पारिएको लोकलयमा आधारित यो गजल तपाईँले गुनगुनाउनु भयो गाउनु भयो सुनाउनु भयो निकै सुन्दर आवाज छ र निकै सुन्दर सिर्जना छन् तपाईँलाई जति प्रशंसा गरे पनि कम हुन्छ जस्तो लाग्छ तपाईँका मिठा सिर्जनाहरू एकैछिन पछाडि सुन्नेछौँ यति बेला हामी एउटा साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा जाने बेला भएको छ त्यसपछि हामी आउँछौँ अन्तर्राष्ट्रिय श्रोता मित्र हाम्रो साथमा रहनुहोला
सम्हाली राखलाई नवैली फुलको माला होयो सँगाली राखलाई प्रेमको माला पहिराइ दिए सम्हाली राखलाई नवैलीन फूलको माला होयो सँगाली राखलाई पवित्र सिन्दूर छरिदिए पवित्र सिंदूर छरी दिए त्रिशिराम मुछिए माया होइना त्रिशिराम मुछिए को माया होइना प्रेम को माला पहिराए दी संभाले राखा सिलाई नवैलीन फूल को माला होयो संगाले राखा सिलाई
साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्रामपछि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ मित्रहरू आज सुनिल स्पन्दन भक्तपुरका गजल श्रष्टा हुनुहुन्छ उसो त गजल क्षेत्रको धरती आकाशमा फरक पहिचानका साथमा चर्चित नाम हो सुनिल स्पन्दन आज उहाँसँग हामीले गतिलो साक्षात्कार गरिरहेका छौँ गजल लयको बारेमा गजलका बारेमा र गजल साहित्यको समग्र परिस्थितिका बारेमा कुराकानी गरिरहेका छौँ हामीले लयका बारेमा समग्र कुराकानी गरेका छौँ लयका बारेमा व्याख्या विश्लेषण गर्दा त दिनै जाला रातै जाला तर हामीसँग त्यो टाइम छैन समय छैन सुनिल अब हामी भर्खरै अस्ति मात्रै तपाईँ आयोजक रहेको एउटा कार्यक्रम सम्पन्न भएको खबर हामीले पाएका थियौँ गएको शनिबार जो संवाद रबली अनामनगर काठमाडौँमा कार्यक्रम सम्पन्न भयो समर्पण साहित्यिक पत्रिका विमोचन भयो क्यारे होइन त्यो कार्यक्रममा के भयो छोटो जानकारी
यो समर्पण गजल पत्रिका हो यो साहित्यिक पत्रिका कोचीपारी काभ्रेको एउटा परिवर्तन सरगम साहित्य समाज भन्ने संस्थाबाट प्रकाशन गरिएको पत्रिका हो गजल प्रधान पत्रिका यसमध्ये सल्लाहकारहरू प्राज्ञ बुद्ध राणा डाक्टर कृष्णहरि बराल पुष्प अधिकारी अञ्जली घायल योद्धा नवराज र राजा अविरल लामा हुनुहुन्छ सम्पादकमा म बसेको थिएँ सम्पादन सहयोगी परिवर्तन साहित्य समाजका अध्यक्ष कमल सरगम हुनुहुन्थ्यो
अनि यो कार्यक्रममा अन्य क्रियाकलापहरू के भए
हामीले चाहिँ यो पटक प्राज्ञ बुद्ध राणा सरलाई गजल सम्मानले सम्मानित गर्यौँ परिवर्तन
गजल सम्मान
2071 विगत लामो समयदेखि गजल साधनामा लागिरहनु भएको एकजना स्रष्टा पनि हुनुहुन्छ उहाँ त्यस कारणले गर्दाखेरि 149 मोती जयन्तीको अवसर पारेर हामीले उहाँलाई सम्मान गर्यौँ
सुनिलज्यू म एउटा कुरा यहाँनिर सम्झिहालेर भनिहाल्छु पनि सोधिहाल्छु पनि हामीले यहाँभन्दा अगाडिका कुनै स्रष्टा द्रष्टालाई सम्मान गरिएको खण्डमा सम्मान भएका व्यक्तिहरू जसरी सम्मान हुनुभयो त्यसपछि आलोचित हुने आलोचना विभिन्न प्रतिक्रियाहरू आउने त्यस्तो देखिन्थ्यो तर यति बेला तपाईँको कार्यक्रम अर्थात् तपाईँले एउटा जुन सम्मान गर्नुभयो बुद्ध राणालाई यो सम्बन्धी कुनै पनि टिका टिप्पणी आएको देखिएन के कारण हो यो
यो कारण चाहिँ के हो भने एक गजल साधनामा निरन्तर लागिरहनु
भएको सम्मान
निरन्तर लागिरहनु भएको साधनारत गजलकार पनि हो अनि हामीले चाहिँ कुनै पनि पूर्वाग्रह नराखिकन उहाँलाई हामीले सम्मान गरेका छौँ त्यस कारणले गर्दाखेरि नै सबैको समर्थन सहयोग पाइयो हामीले यसपटक
जिउस समर्पण साहित्यिक पत्रिका विमोचनका दिनमा प्राज्ञ व्यक्तित्व बुद्ध राणालाई सम्मान गर्ने कार्यक्रम गरियो सम्पन्न भयो यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जानुहोला हामी यसै कार्यक्रम मार्फत शुभकामना दिन्छौँ
हस् धन्यवाद
यो साहित्यिक यात्राका कुराकानी गरिरहँदा तपाईँको जीवनमा अहिलेसम्म जो तपाईँको जीवन हेर्दाखेरि सायद 30-32 नै पुग्नुभयो कि जस्तो आराहारी यो पिरियडसम्म आउँदाखेरि साहित्यिक यात्रा पनि सँगसँगै छ अन्य केही काम पनि गर्दै हुनुहुन्छ होला पेसा व्यवसाय
साहित्यले अहिले खान पुग्ने अनि लाउन मिल्ने त अवस्था भइसकेको छैन नेपालमा रहर मात्रै भइरहेको छ र एउटा कर्तव्य भइरहेको छ साहित्यलाई सेवा गर्ने भनेको त्यसबाहेक म एउटा कम्प्युटर अपरेटरको हैसियतले काम गर्दैछु अहिले
जे होस् कम्प्युटर अपरेटरको हिसाबमा पेसामा संलग्न हुनुहुन्छ
हजुर
यतातिर पेसा पनि छ यतातिर साहित्यको बाटो पनि छ दुईटा कुराहरूलाई सँगै जीवनमा अगाडि बढाइरहनु भएको छ कतिको अप्ठ्यारो छ कतिको सङ्घर्ष गर्नुपर्ने देखिन्छ यहाँनिर
यो अलि सङ्घर्षको पिरियड पनि हो एकातिर कामको व्यस्तता अर्कोतिर साहित्यको जिम्मेवारी बोध हुँदाखेरि चाहिँ गाह्रै हुने
अर्कोतिर फेरि घर परिवार पनि
घर परिवार
यो त सोध्नै भुले
व्यक्तिगत जीवन होइन विविध कठिनाइको बावजुद पनि एउटा सौखको एउटा रहरको विषय भएको कारणले गजल क्षेत्रमा साहित्य क्षेत्रमा हात हालिरहेको छु मैले
फेरि धेरै श्रोताहरूले सुनिलका मुखारविन्दुबाट सुनौला गजलहरू सुन्न पाए भन्ने अपेक्षा होला मेरो प्रश्न होइन यो यति बेला श्रोताको प्रश्न तपाईँलाई सोधेँ र वाचन गर्न अनुरोध गरेँ
एउटा गजल यो चाहिँ मैले स्वनिर्मित नै भन्छु यो प्रचलित लय होइन यो मैले आफैले
बनाएको
आफैले तय गरेको लय हो म वाचन गरेर सुनाउँछु गजल सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायौ नाउमा पनि यसमा चाहिँ पाँच पाँच अक्षरको विश्राम अगाडि नि पाँच पछाडि नि पाँच अक्षरको छ सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायो नाउमा पनि कागज गरायो किन छोराले भरोसा छैन बाउमा पनि सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायो नाउमा पनि होला त निको मनको चोट होला त निको मनको चोट नुन छर्केर खाउमा पनि सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायो नाउमा पनि उजाल भित्र पर्दैछ मलाई उजाल भित्र पर्दैछ मलाई कुटिल हाँसो साउमा पनि सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायो नाउमा पनि मक्ता काँडामा टेक्छु खुसीमा तिम्रो फुल नै फुल होस् पाउमा पनि सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायो नाउमा पनि धन्यवाद
पाँच पाँच अक्षरको निकै सुन्दर गजल सस्तोमा बिक्यौ भाउमा पनि दाग लगायो नाउमा पनि साँच्चै पनि तपाईँका गजल सुनिरहँदा कता कता भावुक बनाउँछन् तपाईँका सिर्जनाले यति मात्र होइन कि तपाईँका सिर्जना पहिला पनि हामी पढ्थ्यौँ र मैले पनि अध्ययन गरेको कुरा हो तपाईँका सिर्जनाहरू हैसियत चितवनबाट प्रकाशित भएका रे
चितवन मजेरी साहित्य प्रतिष्ठानबाट प्रकाशन भएको हो
त्यसमा पनि समावेश
पच्चिसवटा गजल समावेश भएको छ
पछिल्लो चरणमा यो मैले फेरि प्रश्न उठाइहालेँ जस्तो कि विविध पत्रिकाका नाममा ठुल्ठुला गजल सङ्ग्रहहरू गजल किताबहरू पाठकको सामु बजारमा ल्याउने होडबाजी चलिरहेको छ यसलाई कसरी हेर्नुभएको छ तपाईँले
गजलको विकासमा एक किसिमले टेवा पुर्याइरहेको छ यसरी व्यक्तिमा कम्पिटिसन त छ होला होइन तर समग्रमा गजल साहित्यको लागि चाहिँ एकदम ठुलो उपलब्धिमूलक कार्य भन्नुपर्छ मैले यसलाई व्यक्तिगत कसैले किताब निकाल्न नसक्ने अवस्था पनि हुनसक्छ सौखको विषय हो आर्थिक अभाव
कसैका नोटमा मात्रै सीमित हुन्थ्यो होला
प्रकाशन भएपछि फेरि पाठकको हातसम्म पुर्याउन नसक्ने अवस्था पनि छ व्यक्तिगत रूपमा होइन तर यसरी संस्थागत रूपमा प्रकाशन गर्दाखेरि पाठकको हातमा छिटै पुग्ने सरल तरिकाले पुग्ने अनि धेरै सर्जकहरू एकमिष्ट भएर एउटै सङ्ग्रहमा समाविष्ट पनि हुने हुँदा यो चाहिँ मैले सकारात्मक रूपमै लिएको छु
जस्तो सुनिलज्यू नेपाली साहित्यको धरती आकाशमा नेपाली साहित्यलाई नेपाली गजल विधालाई पढेर साथ दिने स्रष्टा द्रष्टाहरूको त्यत्रो धेरै हुल देखिँदैन त्यत्रो धेरै सङ्ख्या देखिँदैन मैले जोड्न खोजेको मूल्यको कुरा कुनै पनि पत्रिकाको मूलले नेपाली पाठकको क्षमता अनुसार राख्ने प्रचलन अर्थात् राख्ने नियम भएको कस्तो होला यही हैसियतकै कुरा गरौँ करिब करिब 700 पर्छ यत्रो ठुलो मूल्य हालेर अध्ययन गर्ने पाठकहरूको त्यो क्षमता छ कि छैन
त्यो चाहिँ पक्कै पनि सोच्नुपर्ने कुरा हो होइन अहिलेका पाठकहरूमा त्यति धेरै आर्थिक लगानी गर्न सक्ने अवस्था नहुन पनि सक्छ तर यसको छपाईको अवस्था अनि यो समग्रमा ठुलो पुस्तकको रूपमा आउँदाखेरि पक्कै पनि मूल्य चाहिँ बढी नै तिर्नुपर्ने हुन्छ त्यो कारणले गर्दाखेरि अब यसमा छपाईको लागत हेर्नुपर्ने हुन्छ सबभन्दा ठुलो कुरा, अनि प्रकाशनमा के कति खर्च लाग्यो त्यो अनुपातमा राखिएको मूल्य हो कि जस्तो लाग्छ मलाई।
जो पत्रिका प्रकाशन गर्दा पनि पाठकको त्यो आर्थिक क्षमता, पाठकीयपनको दृष्टि जुन क्षमता छ त्यसलाई पनि ध्यान दिनुपर्छ भन्ने हो कि?
त्यसलाई पनि ध्यान त दिनुपर्छ, किनकि त्यो भए पनि पाठकको हातमा छिटो
निकालियो तर त्यो पाठकले पढ्नै पाएन भने त त्यो अर्थ निकाल्नु कुनै रहँदैन।
पाठक नभइकन त लेखकको औचित्य नै रहेन नि, त्यो कुरा पनि सही नै हो। अबको प्रकाशन गर्ने सङ्घ संस्थाहरूलाई मेरो पनि अनुरोध छ, अब पाठकहरूलाई सुहाउँदा खालको मूल्य राखेर निकाल्नु,
पाठकको क्षमता
अनुसार,
त्यो भनेको आर्थिक क्षमता,
आर्थिक क्षमता बनाउने।
एकदमै गतिलो साथ साथ कार्य गरिरहेका छौँ र हामी कार्यक्रमको करिब करिब अन्तरालतिर पनि आइसकेका छौँ। हाम्रा बेसमा धेरै कुराहरू बाँकी छन् गर्न, तर तपाईँको अर्को एउटा गजल सुन्न सुनाउन चाहेँ श्रोता ब्रेनहरूलाई र तपाईँकै मुखारबिन्दुबाट सुनाउने यो कोसिस अगाडि बढाउँछु।
यो चाहिँ मैले बहरे मुतकारी भन्ने बहरमा लेखेको छु, गाह्रो सुनाउने कोसिस गर्छु। म फर्केर आए दुखाएर छाती, म फर्केर आए दुखाएर छाती, तिमी हाँस्न सक्छौ फुकाएर छाती, तिमी हाँस्न सक्छौ फुकाएर छाती।
वाह वाह।
कहीं हुन्छ साथी कहीं हुन्छ बैरी, कहीं हुन्छ साथी कहीं हुन्छ बैरी, यसरी नहिड्नु झुकाएर छाती, तिमी हाँस्न सक्छौ फुकाएर छाती, न मर्यो न बाँच्यो कुनै दाग छैन, न मर्यो न बाँच्यो कुनै दाग छैन, कि हान्यो निशाना चुकाएर छाती, तिमी हाँस्न सक्छौ फुकाएर छाती, सबै सिर्जनामा तिमी छौ नि माथि, सबै सिर्जनामा तिमी छौ नि माथि, पिलायौ नि आमा सुकाएर छाती, तिमी हाँस्न सक्छौ फुकाएर छाती। म भित्रै नि मेरै बसेको छ देश, म भित्रै नि मेरै बसेको छ देश, त्यसैले त राखे लुकाएर छाती, तिमी हाँस्न सक्छौ फुकाएर छाती। धन्यवाद।
साँच्चै पनि म भित्रै निभेर बसेको छ देश, निकै गतिलो सन्देश र त्यो पनि बहरमा लयमा गजल सिर्जना गर्नुहुन्छ, यति राम्रा सिर्जना गर्नुहुन्छ। तपाईँको सिर्जनाले अझै सफलता पाओस् हामी शुभकामना दिन्छौँ। र यो अँधेरी रातमा कार्यक्रम त्रिवेणीको यो निम्तोलाई स्वीकारेर यहाँसम्म आइदिनु भयो, आफ्ना गतिला विचारहरू हाम्रो मार्फत स्रष्टा द्रष्टा माझमा पुर्याउनका लागि ठुलो सहयोग प्राप्त गरिदिनु भयो। छोटो शब्दमा भनौँ, बहुमूल्य विचार र अमूल्य समयका खातिर यहाँसम्म आइदिनु भयो, तपाईँलाई हार्दिक हार्दिक धन्यवाद दिन्छौँ।
धन्यवाद वास्तविक सर, र नेपाली एफएमलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। यो बसाइ एकदम छोटो लागिरहेको छ, मलाई पनि खुसी लागिरहेको छ। अर्को पटक पनि यसरी फेरि कुनै समयमा बोलाउनु होला, अझै बाँकी भला कसरी गर्नुहोला गजल साहित्यको बारेमा।
अनि सुनेर साथ दिने श्रोतालाई के भन्नु छ?
सुनेर साथ दिने श्रोताहरूलाई अब आजको कार्यक्रम, म प्रस्तुत भएको कार्यक्रम कस्तो लाग्यो, त्रिवेणीमा मैले न्याय गर्न सकेँ कि सकिनँ त्यसको प्रतिक्रिया दिनुहोला, र मेरो सृजना के कस्ता लाग्यो हजुरहरूलाई होइन त्यसको बारेमा पनि मलाई प्रतिक्रिया दिन सक्नुहुन्छ मेरो फेसबुक सुनिल स्पन्दन सर्च गरेर। र धनराज वास्तविक सरको पेजमा पनि केही कमेन्टहरू छोड्न सक्नुहुन्छ।
यति नै जानकारी, तपाईँलाई धन्यवाद।
धन्यवाद।
कार्यक्रम फेरबेडीको हामी मैजाडो गर्दैछौँ, अन्तिममा आइसकेका छौँ, किनारामा पुगिसकेका छौँ। कति हो भला खुसारी गराउँला सोचेको थिएँ, तर पनि सोचेको कहाँ पुग्छ र मित्र, तपाईँको बिचमा नचाहँदा नचाहँदै छुट्टिएर जाने बेला भइसकेको छ। कार्यक्रमको निर्धारित समयले हामीलाई विदा माग्न अनुरोध गरिसकेको सङ्केत प्रविधितर्फका मित्र प्रेम नुइतिलले मलाई जानकारी गराइसक्नु भएको छ, मलाई हात लाउँदै भनिसक्नु भएको छ, धनराजी अब हामी छुट्यौँ भनेर भन्दै हुनुहुन्छ। कृपया तपाईँको बिचमा केही शब्द मात्रै बोल्छु, तपाईँलाई पनि सोध्न हतार भइसकेको छ, कसै मित्रलाई खान हतार भइसकेको छ, कतै मान्छेलाई जान हतार भइसकेको छ, कोही मित्र इक्जाम पनि चलिरहेको छ कि पढ्न पनि हतार भइरहेको छ, जहाँ हतार छ सबैलाई हतार भइरहेको छ, तर बिस्तारै जानुस् गन्तव्यमा पुग्न सकिन्छ, छिटो जान खोजेपछि भन्न सकिँदैन, यात्रामा पुगिन्छ पुगिँदैन, यो दुःखको कुरा हो मित्रहरू। कोही मित्र बिरामी हुनुहुन्छ भने, औषधि सेवन गर्न भुल्नु भएको छ भने, कृपया मैले कार्यक्रम त्रिवेणी मार्फत सम्झाइदिए सम्झाउने गर्छु, आज पनि सम्झाउँछु तपाईँलाई, औषधि सेवन गर्न अनुरोध गरे। कोही मित्रहरू बिरामीको नजिकै कुरुवाको रूपमा बस्नु भएको छ, सेवा गरिरहनु भएको छ भने पनि, कृपया तपाईँले गर्नुभएको जुन धर्म छ यसलाई वास्तविक धर्म भनिन्छ, बुढापाका बालबच्चालाई केयर गर्नुहोस्, सेवा गर्नुहोस्, सेवा प्रदान गर्नुहोस्, सुरक्षा गर्नुहोस्, हेरचाह गर्नुहोस्, हेरविचार गर्नुहोस्, हामी अनुरोध गर्छौँ तपाईँलाई धर्म लाग्ला, तपाईँलाई वास्तविक धर्म भनेको पनि त्यही हो भन्ने ज्ञान हुनपर्छ, म यति अनुरोध गर्छु। मोबाइल चार्जमा राख्न छुटाउनु भएको छ भने मोबाइल चार्जमा राख्नुहोस्, त्यसै गरी तपाईँले दिनभरि गरेको कामको समीक्षा सँगसँगै अहिले भर्खरै बजेको कार्यक्रम त्रिवेणीको पनि समीक्षा गर्दै गर्दै, अहिलेको परिवेश भनेको विश्वास गर्न योग्य जमाना होइन, त्यसैले घरका झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्ने, त्यसपछि सुत्ने तर्खर गर्नुहोला, सबै सबै मित्रलाई होसियारीका साथ अगाडि बढ्नुहोस्। यति भन्दै कार्यक्रम त्रिवेणीको आजको बसाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया हामीलाई लेखी पठाउनुहोला, त्यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्क कलंकी काठमाडौँको ठेगानामा पत्रचार गर्नुहोला। त्यसै गरी फोन नम्बर 01467241 फोन गरेर पनि आफ्ना सृजना आफ्ना सुझाव सल्लाहहरू हामीलाई भन्नुहोला। मैले यति अनुरोध गर्छु, हाम्रो कार्यक्रम राम्रो लाग्यो अरूलाई भन्दै जानुहोला, प्रचार गर्दै जानुहोला, केही सुझाव सल्लाह र प्रतिक्रिया छन् भने मैले दिएको ठेगानामा र मैले वाचन गरेको फोन नम्बरमा भनिदिनुहोला, हामीलाई सुझाव सल्लाह र प्रतिक्रियाहरू दिइदिनुहोला। यति अनुरोध गर्छु, अहिलेसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद। यस कार्यक्रममा पाल्नुभएका अतिथि सुनिल स्पन्दनज्यूलाई हार्दिक हार्दिक धन्यवाद। आजको कार्यक्रमको लागि चिठी पत्र पठाएर गजलहरू पुर्याउनु हुने मित्र सबै सबैलाई धन्यवाद। त्यसै गरी यस कार्यक्रममा समावेश भएका गीत संगीतका स्रष्टा द्रष्टा सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याएर तपाईँको र मेरो सामिप्यलाई नजिक नजिक पार्न सहयोग गर्नुभयो र उत्पादनमा सहयोग गर्नुभयो प्राविधिक मित्र प्रेम लुइटेललाई विशेष विशेष धन्यवाद दिँदै अर्को साताको यसै बार यसै समयसम्मका लागि म तपाईँको आफ्नै मित्र धनराज वास्तविक बिदा चाहन्छु। आउँदा जाँदा लाउला पिरती नमस्कार, शुभरात्रि। रुनू
रमाइलो पुरा गरा सपना को पुरा गरा रमाइलो पुरा गरा सपना को पुरा गरा संग संगै बिताएको सम्झना I'm